बहुत से लोग एतिकाफ में अपनी जाती अगराज लेकर भी आते हैं और जाती अगराज से मुराद नाजायज अगराज। डॉक्टर ने कह दिया कि आपको कैंसर है, दुआओं में लग गई और दिल में ख्याल आया कि सुना है कि फलना जगह एतिकाफ होता है, बहुत लोग होते हैं और बहुत इबादत होती है, चलो हम चले जाते हैं, ठीक हो जाए, तो नाजायज नहीं है, बहुत अच्छा अल्हम्दुलिल्लाह। किसी को नौकरी नहीं मिल रही है वो आ जाता है, कोई कर्ज में डूबा हुआ है वो आ जाता है, बच्चियों की शादी का मसला है वो आ जाता है, बीवी छोड़ के चली गई है या घर से रवाना कर दिया है वो आ जाता है, तो हर्ज कोई नहीं है इसमें। हर्ज कोई नहीं है, लेकिन ये ऐसा ही है जैसा कि किसी जगह पर दस्तरखान लगा हुआ हो, उस पर बिरयानी कोरमा सब चीजें हो और एक छोटी सी चॉकलेट ढूंढने के लिए आए। यहां उसको ढूंढो जो इन सारे मसाइल को हल करने वाला है। तो ये छोटी छोटी गर्जों को लेकर के जो लोग आए हैं वो भी खुश नसीब है कि अल्लाह ने इस बहाने पहुंचा दिया, लेकिन अब नीयत बदल दो। ये मैं इसलिए अर्ज कर रहा हूं कि कई लोग मुझे कान में आकर कह जाते हैं तो उसकी गुफ्तगु के अंदर से अंदाजा मुझे ये होता है कि ये सुबह शाम इसी रट में लगा हुआ है कि अल्लाह मेरे इस मसले को हल कर दे, ये अल्लाह मेरे इस मसले को हल, इसलिए कि मुझे भी वो यही कहता है। अगर मुझे ये कहता कि मेरे लिए दुआ कीजिए कि मुझे अल्लाह भी मिल जावे और मेरा एक छोटा सा दूसरा मसला है, तो ये बड़े अफसोस की बात होगी कि यहां से वो छोटी चीज लेके ही हम जाएं। नहीं, अल्लाह को मांगो, अल्लाह से अल्लाह को मांगो। हदीस साहिब रहमतुल्लाह अली का शेर बार बार हम सुनते हैं, कोई तुझसे कुछ कोई कुछ मांगता है, इलाही में तुझसे तलबगार तेरा, कोई आपसे क्या मांगता है कोई क्या मांगता है, लेकिन मैं कुछ नहीं मांगता, मुझे तो आप चाहिए, और इससे आपके मसले भी हल हो जाएंगे इंशाल्लाह, मसले भी हल हो जाएंगे। बस अल्लाह को अपना बनाने की कोशिश करो और अल्लाह के बनने की कोशिश करो। भाई ठीक है, आज मैं इस वक्त ज्यादा बोलने वाला नहीं हूं चूंकि जोहर के बाद बोलना है, तो इसको जरा जहन में रख लेना। तो जो हजरत किसी और गर्ज लेकर आए हैं उसे साइड पे रख दो, हमें तो अल्लाह से सब मांगना है। हमारे आका सल्लल्लाहु अलैहि वसल्लम ने तो हमें यह सिखाया है कि जूते का तस्मा टूट जाए वो भी अल्लाह से मांगो। मुझसे आपको कोई गर्ज है तो अल्लाह से मांगो, इसे कि अल्लाह मेरे दिल में डालेगा तो मैं वो आपकी गर्ज पूरी कर सकूंगा, मैं भी अल्लाह का मोहताज हूं। तो हम सब अल्लाह के मोहताज हैं, तो अल्लाह से अल्लाह को मांगो, ये बड़ी गर्ज है हमारी, हमें अल्लाह चाहिए। तो कोई तुझसे कुछ कोई कुछ मांगता है, इलाही में तुझसे तलबगार तेरा, कि मैं चाहता हूं कि तू मेरा हो जाए और मैं ये भी चाहता हूं कि मैं तेरा हो जाऊं, इतनी आरजू है, तेरा हो जाऊं इतनी आरजू है, बस इतनी है तमन्ना, दिल बदल दे। तो ये भी चाहता हूं कि तेरा हो जाऊं और ये भी चाहता हूं कि तू मेरा हो जाए। भाई ये बात समझ में आ गई ना, तो अल्लाह से अल्लाह को मांगो। इस सिलसिले में एक छोटा सा किस्सा मैं सुनाऊं कि एक मर्तबा एक बादशाह ने ऐलान किया कि फुला दिन फुला वक्त से फुला वक्त तक जो हमारे पास आएगा और जो चीज मांगेगा हम उसे वो चीज दे देंगे। दिन मुकर्रर हो गया, वो दिन आ गया, बादशाह अपनी कुर्सी पे बैठ गए اور رعیت کے لوگ سب اکٹھا ہو گئے اور ایک ایک کر کے آ رہا ہے. کوئی کہتے ہیں 10,000 درہم دے دو تو حکم ہوتا تھا کہ دے دو ان کو, ایک گھوڑا دے دو تو کہا دے دو ان کو, فلاں چیز چاہیے فلاں چیز, سب آ کر کے لے رہے ہیں. بادشاہ نے پہلے سے اعلان کیا ہوا ہے کہ فلاں دن فلاں وقت سے فلاں وقت جو مانگو گے دوں گا. بادشاہ کا جو غلام تھا یا بادشاہ کا جو خادم تھا, وہ خادم ہمیشہ پڑوس میں کھڑا رہتا ہے کہ کسی چیز کی حضرت کو ضرورت پڑ جائے, حضور کو ضرورت پڑ جائے, وہ کھڑا ہے. اور دن قریب الختم ہو گیا اور 15-20 منٹ رہ گئی, تو بادشاہ کے ذہن میں آیا کہ سب یہاں سے لوٹ لوٹ کے لے جا رہے ہیں اور یہ میرا اپنا ہے, وہ بیچارہ محروم ہے کھڑا ہے. تو اس کی طرف دیکھا اور کہا کہ تیری کوئی آرزو ہے یا نہیں, تو کچھ چاہتا ہے یا نہیں, وقت ختم ہو رہا ہے, تیری کوئی تمنا, تیری کوئی چاہت. تو اس نے کہا میری بھی چاہت تو ہے لیکن وہ چیز بڑی ہے, ملے گی. تو کہا آج تو اعلان ہو چکا ہے, جو جس چیز کو مانگے گا میں دے دوں گا. تو اس نے کہا مجھے تو آپ چاہیے, مجھے آپ چاہیے. اب کوئی گھوڑا لے کے جا رہا ہے, کوئی کھچر لے کے جا رہا ہے, کوئی اونٹ لے کے جا رہا ہے, کوئی پیسے لے کے جا رہا ہے, کوئی زمین لے کے جا رہا ہے, اس نے بادشاہ کو لے لیا. اب بادشاہ اس کا ہو گیا تو پوری مملکت اس کی ہو گئی. تو حکیم اختر صاحب رحمہ اللہ تعالی فرماتے ہیں کہ تم نہیں حاصل تو کچھ حاصل نہیں, تم نہیں حاصل تو کچھ حاصل نہیں, تم ہوئے حاصل تو سب حاصل ہوئے. بس اللہ کو بنا ہوا اپنا, اللہ ہمارا تو کچھ نہیں ہوگا پھر بھی پوری کائنات ہماری. ابراہیم بن ادہم رحمۃ اللہ علیہ جب بلخ کی حکومت کو خیر بات کہہ کر کے چلے گئے, جنگل میں چلے گئے کہ نہیں اب تو اللہ اللہ کرنا ہے, بادشاہ تھے سب چھوڑ کر, تو وزرا وغیرہ نے مشورہ کیا کہ بہت اچھے بادشاہ تھے چلے گئے, ان کو جا کے سمجھانا چاہیے کہاں ہے. ڈھونڈتے ڈھونڈتے جنگل میں چلے گئے, ایک نہر کے کنارے بیٹھے ہوئے تھے, اللہ اللہ میں مشغول تھے. انہوں نے کہا کہ آپ آ جائیے, آپ آ جائیے. تو سمجھانے میں کسی کی زبان سے یہ نکل گیا کہ اتنی بڑی سلطنت چھوڑ گئے آپ, اس جنگل میں آ کر بیٹھ گئے, سلطنت چھوڑ کے کچھ نہیں, خالی ہاتھ جنگل میں بیٹھے ہوئے ہیں. مگر جس کو اللہ مل جاتا ہے کچھ نہیں ہوتا ہے پھر بھی سب کچھ ہوتا ہے, اور جسے اللہ نہیں ملتا سب کچھ ہوتا ہے پھر بھی کچھ نہیں ہوتا. تو ابراہیم بن ادہم رحمۃ اللہ علیہ سنتے رہے ان کی بات اور دیکھا کہ اب وقت ضائع ہو رہا ہے, ان کو سمجھ میں نہیں آ رہا ہے. تو جو اوپر جو گدڑی پہنی ہوئی تھی اس میں ایک نیڈل تھی سوئی, وہ سوئی نکالی اور سوئی نکال کر کے یوں نہر میں یا سمندر میں ڈال دی, اور پھر اب گویا ہوئے کہ اے سمندر کی مچھلیوں ابراہیم کی سوئی واپس کرو, ابراہیم کی سوئی واپس کرو. تو ہزاروں مچھلیاں سمندر سے نمودار ہوئی اور ہر ایک کے منہ میں سونے کی سوئی تھی, سونے کی سوئی. تو ابراہیم بن ادہم رحمۃ اللہ علیہ نے فرمایا کہ نہیں مجھے سونے کی نہیں, مجھے اپنی سوئی چاہیے. تو ساری مچھلیاں اندر چلی گئی, ایک مچھلی نمودار ہوئی اور ابراہیم بن ادہم کی سوئی کو لے کر گئی آئی. اور پھر ابراہیم بن ادہم نے ان کی طرف دیکھ کر کے کہا کہ جسے یہ بادشاہت مل گئی ہو وہ بلخ کی بادشاہت سے کیا کرے گا. اسی لیے بوریا نشین جو ہیں, یہ فقرا جو ہیں, خانقاہوں میں بیٹھنے والے اللہ والے, بظاہر ان کے پاس کچھ نہیں ہوتا, بظاہر کچھ نہیں ہوتا لیکن ان کے پاس بہت کچھ ہوتا ہے. لو اقسم علی اللہ لابر, اگر قسم کھا کر کوئی بات کہہ دے اللہ پوری کرتا ہے. اس لیے اب تو صرف اس اعتکاف میں نہیں, مرتے دم تک یہی مشن ہمارا رہے گا, اللہ کا بننا ہے اللہ کو پانا ہے, اللہ کا بننا ہے اللہ کو پانا ہے, اللہ کا بننا ہے اللہ کو پانا ہے. اور اس کے لیے بزرگوں نے ہمیں طریقے بتلائے ہیں, اللہ جزائے خیر دے ان حضرات کو, اللہ نے ان کے قلوب پر القا فرمایا, انہوں نے ہمیں. بہت سے لوگ بیعت ہوتے ہیں, بیماری دور ہو جائے گی, گھر میں برکت آ جائے گی. بہت سے لوگ بیعت ہوتے ہیں, कि दुनिया के जितने झमेले होंगे तो स्ट्रेस जो है हमारे सरों पर से शेख के सर पे डाल जाएंगे। रोने धोने के लिए भी कोई जगह चाहिए ना, दिल हल्का करने के लिए। हकीमुल उम्मत थानवी रहमतुल्लाह अलैह फरमाते थे कि जो अपने शेख से दुनियावी काम लेता है, अपने शेख से दीनी काम लेने के बजाय दुनियावी काम लेता है, वो ऐसा ही है जैसा कि वो उस शख्स की तरह है जो कि सुनार के पास जाता है और उससे कहता है कि मेरी जूती ठीक करके दो। सुनार के पास अगर जाकर के ज्वेलर के पास जाकर आप कहेंगे कि वो कॉबलर है, ज्वेलर से कॉबलर का काम आप ले, तो जूता आपका ठीक नहीं करेगा, अपनी जूती से आपके दिमाग को ठीक करेगा कि कहां आ गए हैं आप, मैं मुझी हूं कि मेरे पास आए। ये तो आजकल मशाइख जो है बहुत बहुत, हजरत मौलाना कमरुज़्ज़मान साहिब दामत बरकातुहुम मेरे शेख, उन्होंने मुझे एक मरतबा कहा कि मौली साहब ये काम बहुत नरमी को चाहता है, ये काम बहुत नरमी को चाहता है, हमारे जमाने में मुरादी थी ये माबैनुल क़ौसैन, ये काम बहुत नरमी को चाहता है। और हजरत मसीहुल उम्मत रहमतुल्लाह अलैह का मेरे हजी साहिब रहमतुल्लाह ने मुझे मलफूज बताया था कि मुझे हजरत ने कहा था कि मियां मोहम्मद फारूक, हजरत हकीमुल उम्मत रहमतुल्लाह अलैह ने मुझसे ये फरमाया था, यानी हजरत मसीहुल उम्मत को, कि मसीहुल्लाह मेरा जमाना और तुम्हारा जमाना अलग होगा, इसलिए मेरे रवैये को देखकर उस रवैये पे मत चलना। इसीलिए वहां शफकत ही शफकत थी। और कहा कि मुझसे ये कहा कि मियां मोहम्मद फारूक मेरे जमाने और तुम्हारे जमाने में भी बहुत फर्क होगा, मैं जितनी नरमी से चल रहा हूं उससे भी ज्यादा नरमी से तुम चलना। इसलिए वो शफीकुल उम्मत हुए, बहुत शफकत फरमाते थे, बहुत प्यार फरमाते थे। तो ये मशाइख जो है वो हमें तो सुन लेते हैं हम जो भी। मैं ये नहीं कहता कि दुनियावी बात बिल्कुल मत करो, कहो भाई, तसल्ली भी मिलती है कि मैंने अपने शेख को कह दिया, मैंने अपने इमाम साहिब को कह दिया, तो इंशाल्लाह ये दुआ करेंगे तो तसल्ली मिलती, बहुत अच्छा कहना चाहिए। कभी कभी जो है जो सालिक अपने तमाम अहवाल बताता है तो उसके रूहानी अहवाल समझने में भी मदद मिलती है। वो आकर के बार बार कहता है कि पहले जैसा जिक्र में ध्यान नहीं, पहले जैसा जिक्र में ध्यान नहीं, पहले जैसा, और वो ये सोचता है कि दुनियावी मामलात के लिए तो मना किया था, मैं बिल्कुल नहीं बोलूंगा। तो शेख आलिम गैब नहीं होता, तो शेख भी सोचता है कि क्या हुआ है, क्या मसला है, और वो ये आकर के नहीं कहता कि दुआ कीजिए बीवी के साथ झगड़ा है। तो अगर ये भी बात सामने आ जाती तो शेख को समझने में आसानी हो जाती। तो दुनियावी मामलात बयान करने में कोई हर्ज नहीं है, लेकिन ये कि मकसद ही ये बनाए कि शेख को इसी काम के लिए। अल्लाह ताला शानु हमें तौफीक दे। बस बैत होना है किसी से इसलिए कि ये इसकी विसातत से मैं अल्लाह तक पहुंच जाऊं, इसकी निगरानी में, इसकी तालीम से ये मुझे सिखाएगा, और मैं ये कहता चला जाएगा, मैं करता चला जाऊंगा और मैं अल्लाह तक पहुंच जाऊंगा। अल्लाह ताला शानहू हमें तौफीक दे। तो ये नीयत जो है वो दुरुस्त कर लो, सब अल्लाह को पाना है हमें, और उसके लिए यहां उलमाए किराम जो भी बातें आपको बतलाते हैं बहुत उम्दा उम्दा बातें कहते हैं बच्चे, इंग्लिश के बयान में भी बहुत उम्दा उम्दा बातें आती है, फजर के बाद भी बहुत उम्दा बातें आती हैं। वो 10 दिन में अल्लाह ऐसी बरकत रख, ये अल्लाह बुलवाते हैं कोई, ये 10 दिन में तालिबीन की 10 दिन में इतनी बातें आ जाती है कि अगर कोई नोट करे कि ये करना है, ये करना है, ये करना है, ये करना है, और उसे लाए है, ये अमल बनाए और उस पर अमल करे मजबूती के साथ, तो आइंदा साल तक में वली हो जाएगा। इसलिए पक्की नीयत करो, इरादा करो, अल्लाह ताला हम सब पर फजल फरमावे, और बगैर इस्तेहकाक के अल्लाह ताला शानू हमें अपनी विलायत, अपनी मोहब्बत अता फरमाए, और अल्लाह ताला शानू विलायत का दायमी फैसला फरमा दे, दायमी फैसला, हुस्ने खातिमा का दायमी फैसला, ये दुआ करो कि हुस्ने खातिमा का दायमी फैसला फरमाए, विलायत का दायमी फैसला फरमाए। अल्लाह ताला गुनाहों की नफरत हमारे दिलों में डाले। ये मुहासबे नफ्स के बारे में गुज़िश्ता कल ज़िमनन मैंने कुछ बातें अर्ज की थी। ये मुहासबे नफ्स जितना जरूरी है इतनी ही सालिकीन में कोताही पाई जाती है। मुहासबे नफ्स बहुत जरूरी है। एक बात आप जहन नशीन कर लीजिए, कि सालिकीन को जितने काम सौंपे जाते हैं उनमें से कुछ काम वो हैं जिन्हें वो करते हैं और कुछ काम वो हैं जिन्हें वो नहीं करते, जो फिक्र वाले लोग हैं। तो आप हजरात को बैठ के गौर करना चाहिए कि मैं जिन कामों को कर रहा हूं वो ज्यादा मुश्किल हैं या जिन्हें नहीं कर रहा हूं वो ज्यादा मुश्किल। तो क्या वजह है कि मुश्किल को तो मैं कर लेता हूं और आसान मुझसे नहीं होता? ये सोचना चाहिए और इस नतीजे पर पहुंचना चाहिए कि आसान इसलिए नहीं कर पा रहा हूं कि शैतान मुझे करने नहीं देता। इसलिए कि शैतान जानता है कि ये काम अगर करेगा, मैं दोस्तों से यह कहता हूं कि जिक्र करना ज्यादा मुश्किल है या फजर की नमाज के लिए 4 बजे उठकर मस्जिद में आकर फजर की नमाज पढ़ना ज्यादा मुश्किल है? उसका तो आप एहतिमाम करते हैं और 15-20 मिनट जिक्र नहीं कर सकते, तो आप सोचो कि क्या वजह है? वजह यही है कि ये 5 वक्त की नमाजें जो आप पढ़ रहे हैं ये तो कार है, कार, और जिक्र आप करेंगे वो पेट्रोल है। पेट्रोल के बगैर तो ये कार वहां पहुंचने वाली है नहीं। तो आमाल का वजूद अलग चीज है और आमाल का कबूल अलग चीज है। आमाल के कबूल के लिए जिक्र करना पड़ता है। तो शैतान खुश रहता है कि भाई ठीक है, आमाल का वजूद हो रहा है मगर कबूल तो है नहीं, इसलिए कि इखलास नहीं है, इसलिए वो जिक्र नहीं करने देता हमें। ये मुहासबे नफ्स जो है, जिक्र तो फिर भी कर लेते हैं, मुहासबे नफ्स कोई करने के लिए तैयार नहीं। रोजाना मामूल बना लो। हजरत मुफ्ती मोहम्मद शफी साहिब रहमतुल्लाह अलैह के बारे में मैंने पढ़ा कि रोजाना हजरत का मामूल ये था कि 4 पाई पर बैठ जाते थे सोने से पहले आंखें बंद करके और मुहासबा करते थे और सुनाई देता था अल्हम्दुलिल्लाह, अल्लाहुम्मा लकल हम्दु वलकल शुक्र, या कभी इस्तिग़फार, अस्तग़फिरुल्लाह। इससे कि अकाबिर मशाइख तो छोटी छोटी कोताहियों पर भी इस्तिग़फार करते हैं, फिक्र होती है उनको, तो कोताहियों पर इस्तिग़फार करते थे और अच्छाइयों पर और फिर सोते थे। मेरे शेख रहिमहुल्लाह ताला हज़रत दुधियानवी, मैंने उनको पहले भी शायद बताया, ईशा की नमाज के बाद अपनी जगह से कभी भी उठते हुए नहीं देखा। वो तवर्रुक करके बैठ जाते थे दो जानू होकर और बिल्कुल गर्दन झुका कर ऐसे बैठ जाते थे 10-15 मिनट तक। कभी पूछा नहीं और कभी हजरत ने फरमाया नहीं। ऐसे ही जहन में बात आ गई कि ये सबसे अखीरी काम जो है ये मुहासबा का ये वक्त है हजरत का, कभी नहीं उठते थे, बिल्कुल आंखें बंद करके बैठे रहते थे 10-15 मिनट। जिनको आखिरत की फिक्र होती है वो हिसाब लेते हैं कि मेरा क्या हो रहा है। तो मुहासबा जो है, मुहासबा, इस पर मैं हो सकता है कि एक और मजलिस में गुफ्तगू करने की कोशिश करूं। बस आज से नियत कर लो कि मुहासबा, हमारे जो खानकाह में मामूल दिया जाता है उसमें मुहासबा और मुराकबा। तो मेरी अपनी चाहत यह है, अपने लिए भी और सब दोस्तों के लिए, कि मुहासबा नफ्स रोजाना होना चाहिए। और सुस्ती गफलत हम लोगों की है तो शुरू में मुहासबे नफ्स के लिए 5 मिनट तय कर लो कि 5 मिनट में जितना हो जाएगा चलो, फिर धीरे धीरे आदत पड़ेगी। मुहासबे नफ्स रोजाना, और मुराकबे मौत भी रोजाना होना चाहिए। लेकिन दोनों चीजें लोगों को आज मुश्किल बहुत लगती है, तो मुराकबे मौत हफ्ते में 1 मरतबा, कम से कम 1 मरतबा। और मुराकबे मौत में क्या करना है? आंख बंद करके बैठ जाना है और आंख बंद करके बैठकर यह सोचना है कि मैं बिस्तर पे पड़ा हुआ हूं, मेरी रूह निकल रही है, मलकुल मौत आए हुए हैं, मेरी रूह निकाल रहे हैं, मेरी रूह निकाल चुके हैं, मैं बेहिस्सो हरकत पड़ा हुआ हूं, सब लोग ऐलान कर रहे हैं कि सलीम का इंतकाल हो गया, सलीम का इंतकाल हो गया, सलीम का इंतकाल हो गया, अब मुझे उठा के ले जा रहे हैं गुसल देने के लिए, अब मुझे कब्रस्तान में ले गए, नमाज जनाजा पढ़ी जा रही है, मुझे कब्र में उतारा। तो रियलिटी आएगी कि ये एक ऐसा सफर है जिससे मुझे गुजरना है, फिक्र पैदा होगी दिल में। मौत की याद से आखिरत की तैयारी में आसानी मिलती, उसी को तो याद करने के लिए हम तैयार नहीं। भाई कुछ बात समझ में आई कि नहीं आई? तो ऐसे मैंने कई लोगों को देखा कि ये सब फुला मोल साहब की तकरीर हुई और कब्र वबर की बात करके सब जिंदगी ये लोग घबराते हैं, डराते हैं। इसी को तो हदीस में इलाज बतलाया गया है। तो मुराकबे मौत करो और हफ्ते में एक मरतबा मुराकबे मौत और एक मरतबा अगर कब्रस्तान यानी शनिचर की शाम को अगर मुराकबे मौत हुआ और इतवार को कब्रस्तान भी चले जाओ और दाएं बाएं आगे पीछे देखो और सोचो कि मिले खाक में अहले शाह कैसे कैसे, हुए नामवर बे निशा कैसे कैसे, मक्की हो गए ला मका कैसे कैसे, जमी खा गई आसमां कैसे कैसे, सोचो कि देखो ये। तो कब्रिस्तान में जाना चाहिए और कब्रिस्तान में लोग जाते हैं सिर्फ फातिहा पढ़ने के लिए। उन कब्रिस्तान जाने के दो फायदे हैं, मुर्दों को भी फायदा पहुंचता है और हमें भी फायदा। तो मुर्दों को तो हम फायदा पहुंचाते हैं, खुद फायदा नहीं उठाते। कुंतु नहीतुकुम मन ज़ियारतिल क़ुबूर अला फ़ज़ूरुहा फ़इन्नहा तुज़क्किरुकुमुल मौत व तुज़हिदुकुमुद दुनिया। तो देखो हदीस में तो हमारा फायदा बतलाया गया है, असल फायदा यह है कि तुम कब्रस्तान में जाया करो इसलिए कि कब्रस्तान में जाने से तुम्हें तुम्हारी मौत याद आएगी और कब्रस्तान में जाने से जब तुम्हें तुम्हारी मौत याद आएगी तो दुनिया से बेरगबती होगी कि रहने दो, मेहनत उसके लिए करने दो। तो मुहासब नफ्स रोजाना, हम जब शुरू में मस्जिद नूर में एहतिकाफ करते थे तो कभी 10 कभी 15 फिर बढ़ते बढ़ते 30 35 फिर 70 फिर 80 तादाद बढ़ती गई, लेकिन वो जो इब्तदाई दौर था उसमें हर शख्स तकरीबन सोने से पहले आपको गर्दन झुका करके अपनी स्लीपिंग बैग पर नजर आता था 15-20 मिनट तक। वो मुहासबे नफ्सी रोजाना करते थे और मुराकब मुरीद नहीं होते थे वो भी करते थे, इसलिए कि सबको समझाते थे कि सबके लिए मुफीद है तो सब करो, तो करते थे ऐसा। सोने से पहले मुराकबे मौत करने से फायदा यह है कि सोने से पहले आदमी जब लेटता भी है तो अंधेरे में भी उसे ख्याल आता है कि यार कब्र तो ऐसे ही अंधेरी होगी, इसी तरह मैं लेटा हुआ हूंगा। तो इस वजह से अल्लाह के नबी सल्लल्लाहु अलैहि वसल्लम के बारे में आता है कि फजर की दो सुन्नत और तहज्जुद के फजर की दो सुन्नत और फर्ज के दरमियान जमीन पर थोड़ी देर के लिए लेट जाते थे। तो एक मरतबा में मदीना मुनव्वरा गया हुआ था तो मैंने मौलवी अहमद से कहा, हमारे साथी, मैंने उनसे कहा, मैंने कहा अल्लाह के नबी सल्लल्लाहु अलैहि वसल्लम का तो ये मामूल था कि आप तहज्जुद अपने घर में पढ़ते थे, सुन्नत भी घर में पढ़ते थे, उसके बाद थोड़ी देर लेटते थे 2-3 मिनट जो कुछ हमें मौका मिले और फिर मस्जिद में जाते थे। तो मस्जिद नबी में हम लोग तहज्जुद पढ़ने के लिए रोजाना चले जाते हैं, ये सुन्नत पे हमें अमल करना चाहिए, यहां नमाज पढ़नी चाहिए। तो तहज्जुद होटल में पढ़ी हमने, ये जहन में ख्याल आया सबको अमल करना जरूरी नहीं है। तो मुझे बहुत सुकून भी महसूस हुआ इसलिए कि मस्जिद नबी में लोगों का आना जाना, लाइटें चालू और यहां तो होटल में बिल्कुल अंधेरा था। दो सुन्नत पढ़ी और दो सुन्नत पढ़ने के बाद मैं मुंतजर था, मैंने उनको कहा कि आप जब फारिग हो जाए तो मुझे इत्तला कीजिए कि अब मस्जिद जाना है। तो दो सुन्नत पढ़ने के बाद मुझे ख्याल आया कि अब वो आ नहीं रहे हैं तो मैं थोड़ी देर लेट जाऊं, तो मुसल्ले पर ही लेट गया। तो वहां लेटे लेटे मुझे ख्याल आया, इसलिए कि कमरा अंधेरा था, इसे लेटे लेटे मुझे ख्याल आया कि यार कब्र में भी इसी तरह लेटे हुए होंगे, कब्र में इसी तरह सोना पड़ेगा। और वो पूरा तसव्वुर आ गया कि लोग कब्र में रखेंगे और इस तरह किबले की, मैं किबले की तरफ ही मुंह करके लेटा हुआ था और मौलवी साहब आ गए और उन्होंने कहा कि नमाज का वक्त हो गया, तो मैं उठ करके हम मस्जिद में चले गए। तो पूरे दिन मुझे उस लेटने की वजह से बहुत नफा हुआ, तो पूरा दिन मुझे इस्तेहजार रहा। तो इसके तो मुहद्दिसीन ने तौजीहात की है कि अल्लाह के नबी सल्लल्लाहु अलैहि वसल्लम ऐसा क्या क्या मेरे जहन में आए कि यह भी मकसद हो सकता है, इसलिए कि उन लोगों को तो आखिरत की बहुत फिक्र होती थी कि दिन शुरू होने से पहले लेट करके अपने आप को समझाएं कि एक वक्त आने वाला है कि कब्र में इसी तरह लेटना पड़ेगा, इसलिए दिन को अच्छी तरह गुजारना। तो फिक्र हो, मुराकबा हो मौत का और मुहासबा हो अपने नफ्स का। भाई करोगे कि नहीं, तो आज से शुरू कर दो मुहासबा नफ्स और मुराकबा मौत। रात भी छोटी मुख्तसर करो, कोई हरज नहीं। کوئی حرج نہیں. میں تو یہ اس دور میں چونکہ بہت سستی اور غفلت ہے, ایک بات جس پر بہت زور دیتا ہوں یہ کہ علماء کی صحبتوں کو پکڑو. پرفتن دور ہے, علماء کی صحبتوں کو اختیار کرو. اب کبھی درس آدھ گھنٹے کا ہو جاتا ہے, پون گھنٹے کا, ایک گھنٹے کا, ڈیڑھ گھنٹے کا بیانات, تو لوگوں کو تکلیف ہوتی ہے کہ بھائی ہم بیٹھنے کے لیے تو تیار. تو میں ان کو کہتا ہوں کہ آپ بیان کی فکر مت کرو, آپ کے پاس کتنا ٹائم ہے. جن مولوی صاحب کے پیچھے آپ نماز پڑھتے ہیں ان کا بیان ڈیڑھ گھنٹے کا ہوتا ہے, ایک گھنٹے کا ہوتا ہے, آپ کے پاس کتنا ٹائم ہے؟ دس منٹ, بس دس منٹ بیٹھ جاؤ. بیان مقصود نہیں ہے, اس عالم کی صحبت مقصود ہے. تو محاسبہ نفس کے لیے بھی کہتا ہوں, جن لوگوں کو بہت بھاری لگتا ہے, میں کہتا ہوں کہ بھائی ٹھیک ہے, فجر سے شروع کر کے ظہر تک کا محاسبہ کر لیا کرو, پھر اللہ ظہر سے عصر تک بھی لے جائے گا. عصر سے یا یہ کہ دن کی موٹی موٹی چیزوں کو دیکھ لو, حلال حرام, ہمیں خود کو پتا ہوتا ہے کہ یہ گناہ میں کرتا ہوں, تو اس کے بارے میں چیک کر لیا کرو. محاسبہ روزانہ, اس سے دل میں ایک فکر پیدا ہوگی کہ یار ایک مہینے سے میں محاسبہ کر رہا ہوں اور ایک مہینے سے بد نظری میری ہو رہی ہے, اللہ کو کیا منہ دکھاؤں گا اگر اس کی حالت میں مر گیا. محاسبہ نہیں کرتے تو پتہ ہی نہیں چلتا کہ ہم گناہ کر رہے ہیں, پتہ ہی نہیں. اور یہ کل بھی میں نے عرض کیا تھا, شیطان کا ایسا مکر ہے, یہ ایسی جال ہے یہ, کہ ہمارے سامنے اچھے اعمال کو لا کر کے کھڑا کر دیتا ہے, برے اعمال بالکل, تاکہ ہم مطمئن رہیں. اور میں اس میں مثال دیا کرتا ہوں کہ گھر سے آپ نکلے اور نکل کر کے مسجد میں آئے, تو گھر سے نکلے تو دس مرتبہ تو بد نظری کی, راستے میں کوئی صاحب مل گئے ان کے ساتھ دس آدمیوں کی غیبت کی, دس آدمیوں پر تہمت لگائی, یہاں بھی آ کر فوئر میں ادھر ادھر کی باتیں غیبت وغیرہ کرتے رہے, اور اقامت ہوئی تو مسجد میں آ گئے, نماز پڑھی اور پھر نکل گئے, پھر یہی سارے گناہ کرتے کرتے گھر گئے. کیا یاد رہے گا آپ کو؟ نماز پڑھنا یاد رہے گا, باقی دوسرے خرافات آپ کو یاد نہیں. یاد آئے تو آدمی اپنے بارے میں سوچے نا کہ میں تو 25 گناہ کر چکا ہوں اور نیکی ایک. تو محاسبے کی اسی لیے محاسبہ کرنا پڑتا ہے کہ اس کے ذریعے معلوم ہوتا ہے کہ میں کتنے پانی میں ہوں. اس لیے بھائی محاسبہ, بڑے بڑے لوگ محاسبہ کرتے تھے, بڑے بڑے لوگ. کچھ واقعات بھی ذہن میں آ رہے ہیں لیکن مجلس طویل ہو جائے گی, اس لیے اس کی طرف بھائی خاص محاسبہ. جو سالکین ہیں وہ تو ضرور محاسبہ شروع کر دیجیے آج سے, کسی اور شیخ سے تعلق ہے وہ بھی سب محاسبہ کرنے کے لیے کہتے ہیں, اور جن کا مجھ سے تعلق ہے ان کے لیے تو لازمی ہے کہ محاسبہ ضرور کرے. ہمارے معمولات کے پرچے میں بھی ہم نے لکھا ہے کہ محاسبہ نفس, اس سے پتا چلتا ہے کہ نیت کیا تھی, نیت میں کیا کھوٹ تھی. کبھی کبھی ایسا ہوتا ہے کہ بظاہر لگتا ہے کہ اخلاص کے ساتھ کام ہوا ہے, جب غور کرتے ہیں تو پتا چلتا ہے کہ نا گڑبڑ تھی, گڑبڑ تھی. جائزہ لیتا رہے, اور جائزہ لے کر کے جب پتا چلے کہ یہ غلط ہے تو اس سے رکنے کی کوشش کرے. اور حکیم الامت تھانوی رحمت اللہ علیہ نے یہ حد مقرر کی ہے کہ جب گناہ پر مطلع ہو جائے اور ایک ہفتے میں کنٹرول میں نہ لا سکے, اس لیے کہ گناہ کا اظہار بغیر ضرورت کے اپنے شیخ کے سامنے بھی نہیں ہونا چاہیے, بغیر ضرورت کے شیخ کے سامنے بھی گناہ کا اظہار نہ کرے. ایک گناہ ہو گیا, توبہ کر لی, اللہ کے ساتھ معاملہ صاف ہو گیا, ختم ہو گئی بات. شیخ کو تو اطلاع اس لیے کرنی ہے کہ شیخ کی رہنمائی میں اس گناہ سے نجات ملے. نجات تو مل چکی ہے آپ کو. ہوتا ہے کبھی ایک شخص جو ہے کبھی کبھار کوئی گناہ ہو گیا, بہت افسوس ہوا کہ اوہو یہ مجھ سے گناہ کیسے ہو گیا, ختم ہو گئی بات. لیکن ایک گناہ چھوڑ نہیں رہا ہے, اب طبیب کی ضرورت ہے. تو حکیم الامت رحمت اللہ علیہ اپنے مریدوں کو اور متوسلین کو یہ فرماتے تھے کہ اگر کوئی شخص کسی گناہ میں مبتلا ہو تو ایک ہفتے کے لیے وہ کوشش کرے خود, ایک ہفتے میں اگر اس کے قابو میں نہ آئے تو اس کے لیے ضروری ہے کہ اب شیخ کی طرف رجوع کر کے شیخ سے مدد لے, اظہار کرے اپنے کہ بھئی یہ میری غلطی ہے, یہ میری کوتاہی ہے. حکیم الامت حضرت مولانا مسیح اللہ خان صاحب رحمۃ اللہ علیہ کا ملفوظ ہے, اس کو عرض کرنے سے پہلے میں یہ بتاؤں کہ اپنے شیخ پر اچھے برے تمام حالات پیش کرنے چاہیے, اچھے حالات بھی اور برے. اچھے حالات پیش کرنے میں ذرا حیا آتی ہے کہ الحمدللہ تہجد کی بہت پابندی ہو رہی ہے, دل بھی بہت لگ رہا ہے, گریا بھی بہت جاری ہو, تو ایسا دل میں خیال آتا ہے کہ شیخ کو ایسا خیال نہ آئے کہ یہ خلافت کے چکر میں ہے. یہ بھی شیطانی خیال ہے. اس لیے کہ شیطان جو ہے ہمیں ہمارے احوال شیخ کے سامنے پورے رکھنے نہیں دیتا. اور اگر آپ کو دو ہفتے کے بعد لگے کہ میں نے جو خط لکھا تھا اس میں میری نیت یہ تھی, وہ بھی بتلا دو, وہ بھی بتلا دو کہ حضرت اس میں میری نیت فاسد تھی. حالت تو سارے شیخ کوئی نکال تھوڑے دیں گے, شیخ کوئی بدگمان. شیخ کے سامنے مرید جب اپنے تمام احوال کو رکھتا ہے تو شیخ تو بہت خوش ہوتے ہیں کہ ایسا بھی مرید مجھے ملا ہے جسے اپنی آخرت کی اتنی فکر ہے. اچھے احوال بھی پیش کریں, برے احوال بھی پیش کریں. حضرت مولانا مسیح اللہ خان صاحب رحمۃ اللہ علیہ فرماتے تھے کہ صرف رنگین حالات پیش نہ کریں, سنگین بھی پیش کریں. صرف رنگین نہیں, سنگین بھی. جو اچھے احوال ہیں وہ بھی, اور اصل تو وہ بری چیزیں ہیں وہ بیان کرنی چاہیے. ایک صاحب نے حضرت عقیب الامت تھانوی رحمۃ اللہ علیہ سے کہا کہ حضرت جب بھی خط لکھنے کے لیے بیٹھتا ہوں اور غور کرتا ہوں تو مجھے کوئی حال ہی نظر نہیں آتا, تو کیا لکھوں؟ حضرت نے فرمایا یہ تمہارا حال ہے, یہ لکھ دو. یہ بھی حال ہے کہ تمہیں نہ اچھا ہی نظر آ رہی ہے نہ برا ہی نظر, یہ لکھ دو کہ میں غور کر رہا ہوں. مگر یہ بھی ایک مستقل حال ہے. مطلب یہ کہ جو آپ کا کنڈیشن ہے وہ لکھنا چاہیے بھائی, ٹھیک ہے؟ تو ہر پہلے ہر ہفتے, پھر ہر دو ہفتے, اب تو میں تو کہتا ہوں کہ بھائی ہر دو مہینے ایک خط لکھا کرو, اور خط میں اپنے مختصر اختصار کے ساتھ احوال لکھو, بایوگرافی نہیں, پوری سوانح ہی لکھ کر بھیج دیتے ہیں, بایوگرافی نہیں, 1A4 شیٹ سے زیادہ نہیں, اور فونٹ کی سائز بھی 12. اب تو فونٹ بھی اس لیے کہ 1A4 میں 8 سائز والے فونٹ سے لکھتے ہیں, نہیں سائز 12, اور اس لیے کہ اب میں بوڑھا ہو گیا ہوں تو سائز 12 ہو گیا تو پڑھنے میں آسانی رہے گی. اپنے احوال لکھنے ہیں, مختصر مختصر خطوط سے کام ہو جاتا ہے. تو حالات لکھو اپنے اپنے, جو دوسرے مشائخ کے بھی جو لوگ یہاں آئے ہوئے اپنے مشائخ کو حالات لکھو, اور جو حضرات کسی سے بیعت نہیں ہیں انہیں بیعت کا طریقہ سیکھنا چاہیے, شیخ کا انتخاب کیسے ہوتا ہے وہ سیکھنا چاہیے, اور سیکھ کر کے اپنے آپ کو مشائخ حقہ میں سے جس کی طرف آپ کا دل لگے اس سے منسلک ہو جانا چاہیے, اور منسلک ہو کر کے یہ جتنے کام کہہ رہے ہیں وہ سارے کام ان کی نگرانی میں کرنے چاہیے, اور وہ مزید آپ کو رہنمائی بھی دیں گے. ٹھیک ہے نا بھائی؟ ہاں, اس کی فکر کرو, بیٹھے مت رہو, اس سے کہ زندگی ختم ہو رہی ہے. جو بیعت ہو گئے ہیں, جو بیعت ہو گئے ہیں وہ محنت میں لگ جاؤ, جو بیعت نہیں ہوئے ہیں, ایک ابھی چھوٹا سا رسالہ چھپنے کے لیے گیا ہے اصلاح کا آسان نسخہ, تو وہ آئے گا. تو بیعت نہیں ہوئے ہیں تو وہ اس پہ عمل کرنا شروع کر دو, اور اول وہلے میں کوئی شیخ ڈھونڈو, اور جب تک شیخ نہ ملے وہاں تک اس پہ عمل کرتے رہو جو اس میں باتیں لکھی ہیں, بزرگوں کی تعلیمات کی روشنی میں لکھی ہیں. بہت آسان اور سمپل ہے, لیکن شیخ کے بغیر جو ہے عادتاً یہ راستہ طے نہیں ہوتا. اللہ کسی بھی فضل فرمائے, کھینچ لے کسی کو اپنی, وہ الگ بات ہے. اللہ تعالی شانہ ہم سب کو عمل کی توفیق دے. بس یہ مزید تعلیم اور گفتگو انشاءاللہ بعد کی مجلس میں ہوگا. اللہ تعالی ہم سب کو قبول فرما لے. اللہ ہمیں یہاں لائے ہیں, اللہ بلواتے ہیں, اللہ سنواتے ہیں, تو امید یہی ہے کہ اللہ عمل کروانے کے لیے ہی لائے ہیں, مگر ہماری طرف سے بھی کچھ کوشش ہونی چاہیے. اور دوسری بات یہ ہے کہ ابھی دوپہر کو جو نوجوانوں کا پروگرام ہو رہا ہے اس کے لیے خاص دعا فرمائیں, بالخصوص جو اکابر یہاں بیٹھے ہوئے ہیں, محدثین, حدیث پڑھانے والے, تفسیر پڑھانے والے, بڑی مبارک. میں تو واللہ میں آپ کو کہتا ہوں بغیر کسی تسنن کے کہ اعتکاف کا میرے لیے تو یہی بہت بڑا فائدہ ہے کہ میں اعتکاف میں بیٹھ جاتا ہوں تو مجھے بہت ساری صحبتیں مل جاتی ہیں, اتنی نیک نیک صحبتیں ملتی ہیں. کتنے علماء یہاں آتے ہیں ملنے کے لیے, ان کی صحبتیں مل جاتی ہیں, مجلسوں میں آ کر کے بیٹھ جاتے ہیں, ان کی صحبتیں مل جاتی ہیں. آپ سب حضرات طالبین, پتہ نہیں کون کون کس کس نیت سے بیٹھا ہوا ہوگا, اعلی نیت, اور کس کا درجہ کیا ہوگا. یہاں مجمع میں ایسے گمنام لوگ بیٹھے ہوئے ہوں گے کہ ان کا ہم سے درجہ بہت اونچا ہوگا, بہت اونچا. اور یہ بات بھی ہے کہ کبھی کبھی خود کو بھی درجے کا پتہ نہیں چلتا, موت کے وقت انکشاف ہوتا ہے کہ کس مقام پر یہ فائز ہے. اللہ ایسا بھی معاملہ کرتے ہیں کہ وہ محنت میں لگا رہتا ہے, اسے خود کو بھی پتا نہیں ہوتا کہ میرا مقام کتنا اونچا ہو گیا ہے, اور موت کے وقت وہ انکشاف ہوتا ہے. تو ہمیں تو بڑے مجموعوں میں اسی لیے لوگ جاتے ہیں, دعاؤں کے لیے, بخاری کے ختم میں, اجتماعات میں, کہ وہاں نیک لوگ ہوں گے, بڑے بڑے لوگ ہوں گے, بزرگان دین ہوں گے, تو سب سے درخواست ہے کہ ابھی دوپہر کو جو پروگرام ہونے والا ہے نوجوانوں کا, دعا فرمائے کہ کثیر تعداد میں آئیں وہ اور دل کھول کر وہ سنیں, بولنے والوں کی زبان میں بھی تاثیر پیدا فرماوے, فضل و فیضان ہو اور لوگوں کے دلوں میں بات اترے اور بولنے والوں کو بھی توفیق ملے, سننے والوں کو بھی توفیق ملے اور یہ پروگرام جو ہے وہ پورے عالم کی ہدایت کا ذریعہ بن جائے. جزاکم اللہ خیرا واخر دعوانا الحمدللہ رب العالمین وصلی اللہ علی نبینا محمد وعلی آلہ واصحابہ اجمعین. الحمد للہ رب العالمین والعاقبۃ للمتقین والصلاۃ والسلام علی رسولہ سیدنا و مولانا محمد وعلی آلہ واصحابہ اجمعین. اللهم اقسم لنا من خشيتك ما تحول به بيننا وبين معاصيك, ومن طاعتك ما تبلغنا به جنتك, ومن اليقين ما تهون به علينا مصائب الدنيا. ومتعنا اللهم بأسمائنا وأبصارنا وقواتنا أبدا ما أحييتنا, واجعله الوارث منا, واجعل ثارنا على من ظلمنا, ولا تجعل مصيبتنا في ديننا, ولا تجعل الدنيا أكبر همنا ولا مبلغ علمنا, ولا إلى النار مصيرنا, واجعل الجنة هي دارنا. وصلى الله تعالى على خير خلقه سيدنا ومولانا محمد وعلى آله وأصحابه. صحابہ فرماتے ہیں کہ اللہ کے نبی صلی اللہ علیہ وسلم مجلس کے اختتام پر یہ دعا کیا کرتے تھے, اکثر اوقات یہ دعا پڑھتے تھے مجلس جب ختم ہوتی تھی. ایک وہ دعا بھی ہے سبحانک اللہم و بحمدک و اشہد ان لا الہ الا انت و کفارۃ المجلس, اور یہ بھی بہت جامع دعا ہے, اس میں سب کچھ آ جاتا ہے.